लूका बाब 8। दूसरे दिन यीशु चंद शहरों और गांवों से गुजरते हुए लोगों में तबलीग करने लगे और खुदा की बादशाहत की खुशखबरी देने लगे। 12 रसूल भी उनके साथ थे, चंद औरतें भी उनके साथ थीं। ये औरतें उनसे बीमारियों में सेहत पाई हुई थीं और बदरूहों से छुटकारा पाई हुई थीं। उन औरतों में से एक मरियम थी जो मगदलीनी गांव की थी। यीशु इस पर से 7 बदरूहों को निकाल बाहर किया था। इसके अलावा खोजा हिरोदेस का मददगार, जिसकी बीवी युआना और सुसनाह और दूसरी बहुत सी औरतें थीं, ये औरतें यीशु की और उसके रसूलों की अपनी रकम से मदद किया करती थीं। बहुत से लोग मुख्तलिफ गांव से यीशु के पास इकट्ठा होकर आए। तब यीशु ने उन लोगों से ये तमसील बयान की।
एक किसान बीज बोने के लिए खेत में गया। जब वो तुखमरेजी कर रहा था तो चंद बीज पैदल चलने के राह में गिर गए और लोगों के पैरों तले रौदे गए, और फिर परिंदे आए और उन दानों को चुग गए। चंद बीज पत्थर की चट्टान पर गिर गए और उग भी गए, मगर पानी न मिलने की वजह से सूख गए। चंद बीज खारदार झाड़ियों में गिर गए, वो उग तो गए लेकिन खारदार झाड़ियां उनके बराबर बढ़ने लगी और उनका गला घोटने लगी, इसकी वजह से पनप न सके। चंद बीज जो उम्दा और जरखेज जमीन में गिरे, ये बीज उगकर सब्ज शादाब होकर 100 गुना से ज्यादा फसल भी दी।
यीशु ने इस तमसील को बयान करने के बाद कहा,
मेरी बातों पर गौर करने वाले लोगों सुनो।
शागिर्दों ने उससे दरियाफ्त किया कि
इस तमसील का क्या मतलब है।
यीशु ने उनसे कहा,
तुमको खुदा की बादशाहत के भेदों को समझना चाहिए, इसलिए इस काम के लिए तुम्हें मुंतखब किया गया है। लेकिन मैं दूसरों को तमसीलों के जरिए समझाता हूँ, क्योंकि वो देखकर भी न देखने वालों की तरह होंगे और वो कान से सुनकर भी न सुनने वालों के मानिंद होंगे। यहाँ इस तमसील के माने इस तरह हैं। 20 से मुराद खुदा की तालीमात हैं। रास्ते पे गिरे हुए 20 से क्या मुराद है? खुदा की तालीमात को कुछ लोग सुनते हैं, लेकिन शैतान आकर उनके दिलों में से उस कलाम को बाहर निकाल देता है। उस तालीमात पर उनका ईमान न होने की वजह से वो खुदा की पनाह से महरूम होते हैं। पत्थर की चट्टान पर गिरने वाले बीज का मतलब है, चंद लोग खुदा की तालीमात को सुनकर बहुत ही सुकून से उसको कबूल करते हैं, लेकिन उनके लिए गहराई तक जाने वाली जड़ें नहीं होती, क्योंकि वो एक मुख्तसर मुद्दत के लिए ही उस पर ईमान लाते हैं। तब कुछ मसाइब में घिर जाते हैं तो अपने ईमान को खो देते हैं और खुदा से दूर हो जाते हैं। खारदार झाड़ियों में गिरने वाले बीज से क्या मुराद है? बाज लोग खुदा की तालीमात को सुनते हैं, लेकिन वो दुनिया की फिक्रों और मालो दौलत और जिंदगी के सुकून और चैन को तरजीह देते हैं, इस वजह से बढ़ने से रुक जाते हैं और फल नहीं पाते और बामुराद नहीं होते। जरखेज जमीन में गिरने वाले बीज से क्या मुराद है? बाज लोग अच्छे व नेक दिली के साथ खुदा की तालीमात को सुनते हैं, खुदा की तालीमात की इताअत भी करते हैं, सब्र और बर्दाश्त के साथ अच्छे फल देते हैं। कोई भी शख्स चिराग जलाकर उसको किसी बर्तन के अंदर या किसी पलंग के नीचे छिपाकर नहीं रखता, हालांकि घर में आने वालों को रोशनी फराहम करने के लिए वो उसको शमदान पर रखता है। रोशनी में न आने वाली कोई राज ही नहीं है और जाहिर न होने वाली कोई भेद नहीं है। इसी वजह से जब तुम किसी बात को सुनो तो होशियार रहो। एक शख्स जो थोड़ी समझ रखने वाला हो ज्यादा दानिशमंदी हासिल कर सकता है, लेकिन वो शख्स जिसमें समझदारी न हो अपने ख्याल में जो समझदारी है उसको भी खो देता है।
यीशु की माँ और उनके भाई उनसे मुलाकात के लिए आए। वहाँ पर बहुत लोग जमा थे, जिसकी वजह से यीशु की माँ और उनके भाई को उनके करीब जाना मुमकिन न हो सका। वहाँ पर मौजूद एक आदमी ने यीशु से कहा,
आपकी माँ और आपके भाई बाहर खड़े हैं, वो आपको देखना चाहते हैं।
यीशु ने जवाब दिया,
खुदा की तालीमात को सुनकर उस पर अमल पैरा होने वाले लोग ही मेरी माँ और मेरे भाई हैं।
एक दिन यीशु और उनके शागिर्द कश्ती पर सवार हुए। यीशु ने कहा,
आओ جھیل کے اس پار چلیں۔
اس طرح وہ اس پار کے لیے نکلے۔ جب وہ جھیل میں کشتی پر جا رہے تھے تو عیسو کو نیند آنے لگی۔ اس طرف جھیل میں تیز ہوا کا جھونکا چلنے لگا اور کشتی میں پانی بھرنے لگا اور تمام کشتی سواروں کو خطرہ کا سامنا ہوا۔ تب شاگرد عیسو کے پاس گئے، ان کو جگا کر کہا،
صاحب صاحب ہم سب ڈوب رہے ہیں۔
فوراً عیسو اٹھ بیٹھے اور انہوں نے ہوا کی لہروں کو حکم دیا۔ تب آندھی رک گئی اور جھیل میں سکوت چھا گئی۔ عیسو نے اپنے شاگردوں سے پوچھا،
تمہارا ایمان کہاں گیا؟
شاگرد خوف زدہ ہوتے ہوئے حیرانی سے ایک دوسرے سے کہنے لگے،
یہ کون ہو سکتا ہے؟ یہ ہوا کو اور پانی کو حکم دیتا ہے اور وہ اس کی اطاعت کرتے ہیں۔
عیسو اور ان کے شاگردوں نے گلیل سے جھیل پار کر کے گراسینوں کے علاقے کا سفر کیا۔ جب عیسو کشتی سے اترے تو اس شہر کا ایک آدمی عیسو کے نزدیک آیا۔ اس آدمی پر بدروح سوار تھی۔ ایک لمبے عرصے سے وہ کپڑے ہی نہ پہنتا تھا اور گھر میں نہیں رہتا تھا اور قبروں کے درمیان رہتا تھا۔ بدروح اس پر ایک عرصے سے قابض تھی۔ اس آدمی کو قید خانے میں ڈال کر اس کے ہاتھ پاؤں کو زنجیروں میں جکڑنے کے باوجود بھی وہ ان کو توڑ دیتا تھا۔ اس کے اندر کی بدروح اس کو ویران جگہوں میں زبردستی لے جایا کرتی تھی۔ یسوع نے بدروح کو حکم دیا،
اسے چھوڑ کر چلی جا۔
اس آدمی نے یسوع کے سامنے جھک کر اونچی آواز سے کہا،
اے یسوع خدائے تعالیٰ کے بیٹے، مجھ سے تو کیا چاہتا ہے؟ برائے مہربانی مجھے عجائب نہ دے۔
یسوع نے اس سے پوچھا،
تیرا نام کیا ہے؟
اس نے جواب دیا،
لشکر،
کیونکہ اس میں بہت سی بدروحیں جمع ہوئی تھیں۔ بدروحوں نے یسوع سے بھیک مانگی کہ وہ ان کو مقام ارواح میں نہ بھیجے۔ وہاں پر ایک پہاڑ تھا، پہاڑ کے اوپر سوروں کا ایک گول چر رہا تھا۔ ان بدروحوں نے یسوع سے اجازت چاہی کہ ان کو سوروں میں جانے دے۔ تب یسوع نے ان کو اجازت دی۔ تب بدروحیں اس آدمی سے باہر نکل کر سوروں میں شامل ہو گئیں۔ تب ایسا ہوا کہ سوروں کا گول پہاڑ کے نیچے دوڑتے ہوئے جا کر جھیل میں گر پڑا اور ڈوب گیا۔ سوروں کو چرانے والے بھاگ گئے اور یہ خبر شہروں میں اور گاؤں میں پھیل گئی۔ اس واقعے کو جاننے کے لیے لوگ عیسو کے پاس آئے۔ انہوں نے آدمی کو دیکھا جس پر سے بدروح نکل گئی تھی۔ وہ کپڑے پہنے ہوئے تھا اور عیسو کے قدموں کے پاس بیٹھا تھا اور وہ اپنے ہوش و حواس میں تھا۔ لوگ خوف زدہ ہوئے۔ عیسو نے جس طریقے سے اس آدمی کو شفا دی اور جنہوں نے اسے دیکھا، انہوں نے اس آدمی کو دیکھنے آئے ہوئے دیگر لوگوں سے واقعے کی تفصیل سناتے رہے۔ تب گراسینیوں ضلع کے تمام لوگوں نے عیسو سے التجا کی، آپ یہاں سے تشریف لے جائیں گے، کیونکہ وہ سب بہت ڈرے ہوئے تھے۔ اس وجہ سے عیسو کشتی میں سوار ہوئے اور پھر گلیل کو واپس لوٹے۔ بدروحوں سے چھٹکارا پانے والے نے عیسو سے التجا کی کہ مجھے بھی تو اپنے ساتھ لے جا۔ عیسو نے یہ کہتے ہوئے روانہ کیا،
تو اپنے گھر کو واپس ہو جا اور خدا نے تیرے ساتھ جو کچھ کیا ان کو لوگوں تک سنا۔
اس طرح کہہ کر اس نے اس کو بھیج دیا۔ وہ آدمی وہاں سے چلا گیا اور گاؤں کے سب لوگوں سے جو کچھ عیسو نے کیا وہ کہنا شروع کیا۔ جب عیسو گلیل کو واپس لوٹے تو لوگوں نے ان کا استقبال کیا۔ ہر ایک ان کا انتظار کر رہے تھے۔ یائر نام کا ایک شخص عیسو کے پاس آیا۔ وہ یہودی عبادت گاہ کا قائد تھا۔ وہ عیسو کے قدموں پر جھک کر اپنے گھر آنے کی گزارش کرنے لگا۔ اس کی اکلوتی بیٹی تھی، وہ 12 سال کی تھی اور بستر مرگ پر تھی۔ جب عیسو یائر کے گھر جا رہے تھے تو لوگ ان کو ہر طرف سے گھیرے ہوئے آئے۔ ایک ایسی عورت وہاں تھی جس کو 12 برس سے خون جاری تھا۔ وہ اپنی ساری رقم طبیبوں پر خرچ کر چکی تھی لیکن کوئی بھی طبیب اس کو شفا نہ دے سکا۔ وہ عورت عیسو کے پیچھے آئی اور اس کے چوگے کے نچلے دامن کو چھوا۔ فوراً اس کا خون بہنا رک گیا۔ تب عیسو نے پوچھا،
مجھے کس نے چھوا ہے؟
جب سب انکار کرنے لگے تو پترس نے کہا،
اے خداوند، کئی لوگ آپ کے اطراف ہیں اور تجھے دھکیل رہے ہیں۔
اس پر یسوع نے کہا،
کسی نے مجھے چھوا ہے، میں نے محسوس کیا ہے کہ جسم سے قوت نکل رہی ہے۔
اس عورت نے یہ سمجھا کہ اب اس کے لیے کہیں چھپے بیٹھے رہنا ممکن نہیں، تو وہ کانپتے ہوئے اس کے سامنے آئی اور جھک گئی۔ پھر اس عورت نے یسوع کو چھونے کی وجہ بیان کی اور کہا کہ اس کے چھونے کے فوراً بعد ہی وہ تندرست ہو گئی۔ یسوع نے اس سے کہا،
بیٹی، تیرے ایمان کی وجہ سے تجھے صحت ملی ہے، سلامتی سے چلی جا۔
یسوع باتیں کر ہی رہے تھے، ایک یہودی عبادت گاہ کے قائد کے گھر سے ایک شخص آیا اور کہا
کہ تیری بیٹی تو مر گئی ہے، اب تعلیم دینے والے کو کسی قسم کی تکلیف نہ دے۔
یسوع نے یہ سن کر یائر سے کہا،
ڈرو مت، ایمان کے ساتھ رہو، تیری بیٹی اچھی ہوگی۔
یسوع یائر کے گھر گئے۔ وہ صرف پترس، یوحنا، یعقوب اور لڑکی کے باپ اور ماں کو اپنے ساتھ چلنے کی اجازت دی۔ یسوع نے کہا، دوسرے کوئی بھی اندر نہ آئے۔ بچے کی موت پر سب لوگ رو رہے تھے اور غم میں مبتلا تھے، لیکن یسوع نے ان سے کہا،
مت رونا، وہ مری نہیں ہے بلکہ وہ سو رہی ہے۔
تب لوگ یسوع پر ہنسنے لگے، اس لیے کہ ان لوگوں کو یقین تھا کہ لڑکی مر گئی ہے۔ لیکن یسوع نے اس لڑکی کا ہاتھ پکڑ کر کہا،
ننی لڑکے، اٹھ جا۔
اسی لمحہ لڑکی میں روح واپس آئی، وہ اٹھ کھڑی ہوئی۔ یسوع نے ان سے کہا،
اس کو کھانے کے لیے کچھ دو۔
لڑکی کے والدین تعجب میں پڑ گئے۔ یسوع نے ان کو حکم دیا کہ وہ اس واقعہ کو کسی سے نہ کہیں۔